यो रेडियो नेपाल हो। बिहान 11 बजेको समाचारमा स्वागत छ, म रुबी श्रेष्ठ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष 2020 को काठमाडौँको दशरथ रंगशालामा आयोजित विशेष समारोहमा एकताको ज्योति प्रज्वलन गरी शुभारम्भ गर्नुभएको छ। शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको आधारका रूपमा अंगीकार गरी राष्ट्रिय महाअभियानका रूपमा शुरू भएको नेपाल भ्रमण वर्षको सफलताको कामना गर्नुभयो। राष्ट्रपति भण्डारीले नेपाल सांस्कृतिक एवं प्राकृतिक सम्पदाको विविधतायुक्त देश भएकाले सबै खाले पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो। समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष राष्ट्रिय उत्सवको शुभारम्भ हो भन्नुहुँदै विश्व समुदायलाई भ्रमण वर्षमा नेपाल आउन आमन्त्रण गर्नुभयो। पर्यटन मन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रस्थान बिन्दुका रूपमा लिएर सन् 2030 पर्यटक दशकका रूपमा मनाउने गरी तयारी भइरहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्षका माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरण सम्बन्धमा समेत विश्व समुदायलाई ध्यान आकर्षण गराइने बताउनु भएको छ। नेपाल भ्रमण वर्ष 2020 को उद्घाटन समारोहमा सहभागी हुन आउनुभएका भारत चीन तथा विभिन्न मुलुकका पर्यटन मन्त्रीको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सगरमाथा संवाद मार्फत पनि जलवायु परिवर्तनबारे विश्वको ध्यान आकर्षण गराइने बताउनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको कार्यक्रममा चीनका पर्यटन सहायक मन्त्री वाङ सिया ओफेङ, भारतका पर्यटन राज्य मन्त्री प्रहलाद सिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षण मन्त्री यु ओहन मौग, जमैकाका मन्त्री ओन मौङ तथा भूटान, कम्बोडिया, कतार लगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरूको पनि सहभागिता थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने बताउनु भएको छ। मोरङको विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै सभापति देउवाले सहमतिको आधारमा एकताबद्ध भएर पार्टीको महाधिवेशन हुने भएकाले यसमा अनावश्यक विवाद गर्नु जरूरी नभएको बताउनुभयो। उहाँले सरकारले एमसीसी संवादबाट पास गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो। सभापति देउवाले दलहरूबीच राजनीतिक सहमतिका लागि पनि सभामुख वा उपसभामुख मध्ये एक पद कंग्रेसले पाउनुपर्ने धारणा राख्नुभयो। सर्वोच्च अदालतले सुगौरी सन्धि हुँदा प्रयोग भएको नेपालको आधिकारिक नक्साको प्रतिलिपि सहित 15 दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले सरकारको नाममा दायर गर्नुभएको निवेदनमा सुनवाई गर्दै न्यायाधीश हरिप्रसाद भुइँयालको एकल इजलासले लिखित जवाब माग गरेको हो। आदेशमा सरकारको कुनै निकायमा नेपालको आधिकारिक नक्सा भए त्यसको प्रमाणित प्रतिलिपि तथा नक्सा बनाउँदाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्ने सन् 1816 को सुगौली सन्धिको अनुसूची सहितको प्रतिलिपि पेश गर्नु भनिएको छ। नेपालका सिमसार क्षेत्रमा चराको चहल पहल बढ़िरहेको छ। सिमसार क्षेत्रमा आश्रित रहिथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन र संख्याको अध्यावधि गर्न शनिबारदेखि जलपंक्षीको गणना गरिँदैछ। यही पुष 19 माघ मास गते जनवरी 4 19 हुने जलपंक्षी गणनामा विज्ञ सम्बन्धित संघ संस्थाका प्रतिनिधि, स्थानीय र सरकारी प्रतिनिधि लगायत गरी 300 भन्दा बढ़ी जनशक्ति परिचालन हुने बताइएको छ। गणनाको विवरण वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बुझाइने र सार्वजनिक गरिने डाक्टर बरालले जानकारी दिनुभएको छ। यसलाई फेरि सुन्नुहोस्, डाक्टर हेमसागर बरालले बताउनु भएको छ। सन् 1987 नेपालमा पनि हुँदै आएको यो गणनामा जलपंक्षीका प्रजाति, तिनको संख्या, संकट र वासस्थानमा देखिएका समस्या लगायत जानकारी अभिलेख गरिनेछ। अब देश बाहिरको खबर। इण्डोनेसियामा भारी वर्षापछिको बाढ़ीले कम्तीमा 9 मृत्यु भएको छ। राजधानी जाकर्ताका अधिकांश भाग बाढ़ीले प्रभावित हुँदा हजारौं मानिसहरू नजिकैको शहरमा अस्थायी रूपमा बसाई सरेका बीबीसीले उल्लेख गरेको छ। र अस्ट्रेलियामा पछिल्लो वन डढेलोका कारण हालसम्म कम्तीमा 15 मृत्यु हुनका साथै पूर्वी तटीय इलाकामा 200 भन्दा बढ़ी घर जलेर नष्ट भएको बताइएको छ। अधिकारीहरूले भिक्टोरियाको पूर्वी गिप्सल्याण्डमा कम्तीमा 45 र न्यू साउथ वेल्सका विभिन्न स्थानमा कम्तीमा 180 घर जलेर नष्ट भएको जनाएका छन्। अस्ट्रेलियामा यस वर्ष अत्याधिक गर्मीका कारण ठाउँ ठाउँमा वन डढेरो सल्केको छ। हवस् त, बिहान 11 बजेको समाचार सक्यो। अर्को समाचार मध्याह 12 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।